अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा संचार नेटवर्क मा।
यस कार्यक्रम का साथ मा कृषि विकास बैंक लिमिटेड, तपाईं हाम्रो घर आँगन को बैंक,
विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड,
सेंचुरी कमर्शियल बैंक लिमिटेड,
सरल बैंकिंग सबैका लागि।
नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवतको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। घोषणा पत्रका आर्थिक मुद्दा, स्रोत छैन छुट मात्रै, आधारभूत तहदेखि नै ज्ञानमा आधारित अर्थव्यवस्था निर्माणमा विशेष जोड, मर्जर तोडेको भन्दै हिमालयन र इन्भेस्टमेन्ट बैङ्कलाई कारवाही, दुवै बैङ्कको आधारभूत सेयरधनीलाई कारोबार र लाभांश रोक्का, हिमालयनलाई सञ्चालकलाई स्पष्टीकरण समेत, ग्यास लुकाउने आधा दर्जन पसललाई जरिवाना, नेपाल आयल निगम भन्छ अब सहज आपूर्ति गरिन्छ, नेपालबाट बाहिरिँदै विदेशी पुनर्बीमा कम्पनी, 5 वर्षदेखि नेपालसँगको व्यवसाय नै घाटामा, पुनर्बीमा नीति लचिलो बनाउन माग, बजेटलाई नेपाल उद्योग वाणिज्य महासङ्घको सुझाव, उत्पादनमूलक उद्योगमा 2% ब्याजमा ऋण दिन आग्रह, राष्ट्र बैङ्कको निरुत्साहनपछि पनि बैङ्कले 9 खर्ब तरलता सुविधा लिए, 5 फागुनमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत दर 7% पुर्यायो तर बैङ्कहरूले प्रयोग भने घटाएनन्, र आइएमएफको आशावादी प्रक्षेपण, आगामी वर्ष 6%भन्दा बढीको आर्थिक वृद्धि दर। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले धमाधम आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। मुलुकका प्रमुख राजनैतिक दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सङ्कल्प घोषणापत्र अपिलको नाउँमा आफ्ना योजना र कार्यक्रमहरू सार्वजनिक गरेका हुन्। पार्टीले सार्वजनिक गरेका घोषणापत्रमा स्थानीय तहलाई आर्थिक रूपमा सबल सक्षम बनाउने भन्दा पनि कर कटौती गर्ने, करको दायरा बढाउने विषयमा बढी केन्द्रित भएको देखिन्छ। स्थानीय तहलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने योजना घोषणापत्रमा स्पष्ट हुन सकेको भने देखिँदैन। आर्थिक मुद्दा समावेश गर्दा त्यसका लागि आवश्यक स्रोतको सुनिश्चितता नगरी छुट र निःशुल्क सुविधाको प्रबन्ध मात्र गरिएको छ, जसले यस्ता आर्थिक मुद्दा कार्यान्वयन हुन सक्ने बलियो आधार देखिएको छैन। नेपाली काङ्ग्रेसले सबल र स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर नारासहित सङ्कल्प पत्र सार्वजनिक गरेको छ। सङ्कल्प पत्रमा नागरिकलाई सबल, सक्षम, स्वतन्त्र बनाई देशलाई सम्पन्न बनाउन समुन्नत नेपालको अवधारणा ल्याइएको छ। सक्षम र उद्यमशील नेपाली नागरिक सामूहिक प्रयत्नबाट मुलुकको सम्पन्नता वृद्धि हुँदै जाने, देश समुन्नत हुने काङ्ग्रेसको विश्वास रहेको छ। काङ्ग्रेसले आगामी 1 दशकमा सामाजिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्दै त्यसको आधारमा नागरिक ज्ञान, सिप र क्षमताको वृद्धि गर्ने, सबै नागरिकलाई कुनै न कुनै उद्यममा जोड्ने, उत्पादन र वितरणलाई समान प्राथमिकता, समावेशी आर्थिक वृद्धि, आर्थिक कूटनीति मार्फत वैदेशिक सहयोगको अभिवृद्धि र आत्मनिर्भरमुखी अर्थतन्त्र विकास गर्ने सङ्कल्प पत्रमा उल्लेख गरिएको छ। यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको घोषणापत्रमा संस्थागत सुदृढीकरण योजनाबद्ध विकास शीर्षकमा प्रत्येक पालिका र ओडाको प्रोफाइल तयार गर्ने र तथ्याङ्क र अभिलेख अध्यावधिक डिजिटल गर्ने, त्यसैका आधारमा दीर्घकालीन आवधिक योजना निर्माण गर्ने, योजनाको पब्लिक अडिट गर्ने, समयमै बजेट पारित र कार्यान्वयन गर्ने, लेखा प्रणाली र लेखा निर्देशन, लेखा समितिको कार्य सम्पादन चुस्त बनाउने जस्ता कुरा उठाएको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको सन्दर्भमा अपिल पत्र जारी गरेको छ। पार्टीले गरेको अपिल पत्रमा सार्वजनिक, सामुदायिक, निजी क्षेत्रको पहल कदमी र सहकार्यमा आधारित आर्थिक विकासको मोडेलबाट समाजवाद उन्मुख समृद्धि हासिल गर्ने जनाएको छ। यता पहिलोपटक निर्वाचनमा जान लागेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले आफ्नो घोषणा पत्रमा जनतालाई अनावश्यक करको बोझबाट मुक्ति दिने दिन पालिकाबाट लिने गरिएका शुल्कलाई न्यूनतम सीमामा झारिने र पालिकाको आय वृद्धि गर्न करको दायरा विस्तार गरिने, नेपाली घरेलु पदार्थ व्यवस्थित उत्पादन र ब्रान्डिङ गर्ने उल्लेख गरेको छ। रापरपा नेपालले स्थानीय करको दर परिमार्जन गरी 50%सम्म स्थानीय कर कटौती गरी न्यूनतम कर व्यवस्था गर्ने, रोजगारमूलक उद्योगलाई पूर्वाधार निर्माणमा सहयोग र 10 वर्षसम्म स्थानीय कर छुट, महिलाद्वारा सञ्चालित साना तथा लघु उद्योग व्यवसायमा 12 वर्षसम्म स्थानीय कर छुट दिने जस्ता कुरा रापरपाले लिएको छ। घोषणा पत्रका आर्थिक मुद्दा स्रोत छैन, छुट मात्रै, आधारभूत तहदेखि नै ज्ञानमा आधारित अर्थव्यवस्था निर्माणमा विशेष जोड, गोर्खापत्र दैनिकमा समाचार रहेको छ। नेपालमा अत्याधिक बिमा दाबी पर्न थालेपछि विदेशी पुनर्बिमा कम्पनीले यहाँको व्यवसायबाट हात झिक्न थालेका छन्। नेपालमा पर्ने बिमा दाबीको अनुपात बढ्दै जाँदा नेपालसँग व्यवसाय विदेशी पुनर्बिमा कम्पनीहरू घाटामा बेहोरिरहेका छन्। फलस्वरूप उनीहरू नेपालबाट बाहिरिन थालेका हुन्। पछिल्लो समय उच्च स्तरका अर्थात् ए रेटेड विदेशी कम्पनीहरूले नेपाली बिमा कम्पनीको पुनर्बिमा लिन छाडिसकेका छन्। बी रेटेड कम्पनीले समेत यहाँको व्यवसाय लिन आनाकानी गर्न थालेको नेपाल बिमक सङ्घले एक प्रतिवेदनमा उल्लेख गरेको छ। सङ्घका अनुसार पछिल्लो 5 आर्थिक वर्षमा त विदेशी पुनर्बिमा कम्पनीले नेपालसँग व्यवसाय घाटामा नै बेहोर्नु परेको छ। सङ्घका अनुसार नेपालका कम्पनीहरूले जति बिमा शुल्क तिर्छन् त्यसको औसत 35% कमिसनका रूपमा फिर्ता दिन्छन्। त्यसपछि दाबी बापत थप 60% रकम भुक्तानी दिने गरेका छन्। यसरी विदेशी पुनर्बिमा कम्पनीले नेपालको व्यवसायमा 95% यहीँ नै फिर्ता दिनुपरेको छ। त्यसमा व्यवस्थापन खर्च जोड्दा उनीहरू यहाँको व्यवसायमा घाटा नै बेहोरिरहेको सङ्घको भनाइरहेको छ। 2072 सालको भूकम्पबाट पनि विदेशी पुनर्बिमा कम्पनीले यहाँको व्यवसायमा ठुलो नोक्सानी बेहोरेका थिए, जुन स्वाभाविक थियो। तर पछिल्लो समय प्राकृतिक प्रकोपका कारण नेपालमा वर्षेनी बिमा दाबी योग्य क्षति बढ्दै गएको छ। त्यसबाट स्वत विदेशी पुनर्बिमा कम्पनीहरू प्रभावित भएका छन्। फलस्वरूप विदेशी पुनर्बिमा कम्पनीहरू यहाँको व्यवसायबाट बाहिरिन थालेको नेपाल बिमक सङ्घका अध्यक्ष चङ्की छेत्रीले बताउनुभयो। विविध कारणवश नेपालमा बिमा दाबी अनुपात बढेको छ, त्यसको असर स्वत विदेशी पुनर्बिमा कम्पनीलाई परेको छ। वास्तवमा नेपालसँग व्यवसाय उनीहरू घाटामा नै देखिएका छन्। उहाँले भन्नुभयो, एक वर्ष होइन, दुई वर्ष होइन, हरेक वर्ष जसो उनीहरूले नेपालसँगको व्यवसायमा घाटा बेहोर्दै आएका छन्। पुनर्बिमा कम्पनी नाफामूलक निकाय नै हुन्, यिनै कारणले विदेशी पुनर्बिमाहरू यहाँबाट बाहिरिन थालेको उहाँले बताउनु भएको छ। नेपालबाट बाहिरिँदै विदेशी पुनर्बिमा कम्पनी आर्थिक अभियान दैनिकमा समाचार रहेको छ। मर्जर प्रक्रिया तोडेको आरोपमा नेपाल राष्ट्र बैङ्कले हिमालयन बैङ्क र इन्भेस्टमेन्ट बैङ्कलाई कारवाही गरेको छ। सैद्धान्तिक सहमति पाएपछि उचित कारण बिनै मर्जर प्रक्रिया तोडेको भन्दै राष्ट्र बैङ्कले ती बैङ्कहरूलाई कारवाही गरेको छ। आधारभूत सेयर धनीको लाभांश र दोस्रो बजारमा सेयर कारोबार रोक्का दुवै बैङ्कले यथाशीघ्र अरू कुनै वित्तीय संस्थासँग मर्जर वा एक्जिबिसन गर्नुपर्ने र लाइन बैङ्कका सञ्चालकहरूलाई स्पष्टीकरण लगायतका कारवाही रहेका छन्। यस सम्बन्धी पत्र राष्ट्र बैङ्कले दुवै बैङ्कलाई पठाइसकेको छ। आपसमा गाभिन राष्ट्र बैङ्कबाट सैद्धान्तिक सहमति लेटर अफ इन्टेन्ट पाएको करिब 9 महिनापछि यी बैङ्कले मर्जर प्रक्रिया अवरुद्ध गरेको थियो। हिमालयन बैङ्कको साधारण सभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेपछि प्रक्रिया बिचमै टुङ्गिएको छ। मर्जरका लागि सैद्धान्तिक सहमति लिइसकेपछि बिचमा प्रक्रिया अवरुद्ध गर्न वित्तीय संस्थालाई राष्ट्र बैङ्कले सेयर कारोबार र लाभांश रोक्का र शाखा व्यवसाय विस्तार बन्देज निश्चित समयभित्र अर्को संस्थासँग मर्जर गर्नुपर्ने लगायतका नियामकीय कारवाही गर्न हुने व्यवस्था गाभ्न गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावलीमा रहेको छ। सोही व्यवस्थालाई टेकेर राष्ट्र बैङ्कले ती बैङ्कलाई कारवाही गरेको छ। करिब 1 वर्षदेखि रोकिएका यी बैङ्कको साधारण सेयर भने अब खुला हुने भएको छ। तर आधारभूत संस्थापक सेयर सहित सेयर कारोबार भने ती संस्थाले अर्को कुनै संस्थासँग मर्जर नहुँदासम्मका लागि रोकिएको राष्ट्र बैङ्कले जनाएको छ। मर्जर तोडेको भन्दै हिमालयन र इन्भेस्टमेन्ट बैङ्कलाई कारवाही, कान्तिपुर दैनिकमा समाचार रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले नेपालको अर्थतन्त्र सम्बन्धमा अझै आशावादी प्रक्षेपण गरेको छ। आइएमएफले प्रकाशन ओल्ड इकोनोमिक आउटलुकमा आगामी आर्थिक वर्ष 2079-80 नेपालको आर्थिक वृद्धि दर 6.1% हुने प्रक्षेपण गरेको छ। यसअघि विश्व बैङ्कले हालै आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर 4.1% मात्रै हुने प्रक्षेपण सार्वजनिक गरेको थियो। विश्व बैङ्कको प्रक्षेपणभन्दा आइएमएफको प्रक्षेपण निकै आशावादी देखिन्छ। आइएमएफले दीर्घकालीन रूपमा अर्थात् सन् 2027 नेपालको आर्थिक वृद्धि दर 5.2% हुने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण भने त्यति उत्साहप्रद छैन। चालु आर्थिक वर्षमा 4.1% आर्थिक वृद्धि हुने आइएमएफले प्रक्षेपण छ। यो पनि विश्व बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्कको तुलनामा बढी हो। विश्व बैङ्कले यो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% मात्रै हुने प्रक्षेपण गरेको छ। युक्रेनमा भएको युद्धको प्रभावका कारण नेपालमा को अपेक्षाभन्दा कम आर्थिक वृद्धि हुने विश्व बैङ्कले जनाएको छ। त्यस्तै हाल निकै खराब अवस्थामा पुगेको नेपालको चालु खाता घाटा पनि आगामी आर्थिक वर्षदेखि सुधार हुँदै जाने प्रक्षेपण आइएमएफले जनाएको छ। चालु आर्थिक वर्षमा नेपालले चालु खाता घाटा कुल ग्रास्त उत्पादनको 11.4% पुग्ने भए पनि आगामी आर्थिक वर्षमै त्यसमा सुधार आएर आगामी आर्थिक वर्षमै जिडिपीको 7.4% झर्ने प्रक्षेपण गरिएको छ। यो वर्ष अर्थात् सन् 2022 दक्षिण एसियाली क्षेत्रमा भारतले सबैभन्दा उच्च 8.2% आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण आइएमएफको छ। त्यस्तै बङ्गलादेशले 6.4, मालदिप्सले 6.1% आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ। त्यस्तै भुटानले 4.4, श्रीलङ्काले 2.6% आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ। अहिले आइएमएफले जनाएको चालु आर्थिक वर्षमा नेपालको चालु खाता घाटा कुल ग्रास्त उत्पादनको 11.4% पुग्ने आइएमएफले जनाएको छ। आइएमएफको आशावादी प्रक्षेपण आगामी वर्ष 6%भन्दा बढी आर्थिक वृद्धि दर। नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
हाकिम साहब, यसो मानेश्वरतिर पुगेरौँ कि?
ए कार्कीजी, जहिले कामको बेला मानेश्वर मानेश्वर होइन, के छ र त्यहाँ?
मञ्जुश्री फाइनेन्समा खाता थियो त्यसैले नि हाकिम साहब।
लौ, तपाईँलाई त थाहै रहेनछ, हाम्रै सुविधाका लागि मञ्जुश्री फाइनेन्स लिमिटेडले यही चाबेल, गोङ्गबु र कलङ्कीमा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ नि।
अब त सजिलो हुने भयो।
निक्षेपमा सर्वाधिक ब्याज दर भएको नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त मञ्जुश्री फाइनान्स लिमिटेड, प्रधान कार्यालय नयाँ बानेश्वर काठमाडौँ, फोन 01-4794-170, शाखा कार्यालय न्यू रोड चाबहिल, गोङ्गबु र कलङ्की।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहा खबर .com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर .com।
विद्युतीय कारोबार गर्दा सावधानी अपनाउनु पर्ने बारे कृषि विकास बैङ्कबाट जनहितमा जारी सन्देश।
अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओपिटी वा अन्य जानकारी नदिऊ।
मोबाइल तथा अन्य उपकरण एवं एपका पासवर्डहरू बेला बेलामा परिवर्तन गरौँ र गोप्य राखौँ।
अनावश्यक र अनाधिकृत एप आफ्नो मोबाइल वा अन्य उपकरणमा डाउनलोड नगरौँ।
कुनै पनि वेबसाइट मार्फत विद्युतीय कारोबार गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो होइन सोको यकिन गरौँ।
विद्युतीय कारोबार गर्दा आफू ठगिएको शंका लागेमा अथवा कुनै गुनासो रहेमा तुरन्त सम्बन्धित संस्था वा नेपाल राष्ट्र बैङ्कमा गुनासो र उजुरी दर्ता गरौ।
सम्पूर्ण सुविधा सहितको तपाई हाम्रो घर आँगनको बैङ्क
कृषि विकास बैङ्क।
नानी, खाना खान आऊ।
लाउ दिनुस।
हात धोयौ?
धोइसके बाबा।
त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिचिमिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिचिमिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
ढिला भइसक्यो।
जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिचिमिची हात धुनु पर्छ।
हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
नेपाल सरकार, विज्ञापन बोर्ड।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। नेपाल राष्ट्र बैङ्कले 5 फागुनमा मौद्रिक नीतिको अर्धवार्षिकी समीक्षा गर्दै स्थायी तरलता सुविधा SLF को दर 2% बिन्दुले बढाएर 7% पुर्यायो। बैङ्कहरूले तरलता चापका कारण अधिक मात्रामा एसएलएफ लिन थालेपछि राष्ट्र बैङ्कले यस्तो अल्पकालीन कर्जा सुविधालाई निरुत्साहन गर्न भन्दै ब्याज दर बढाएको थियो। तर राष्ट्र बैङ्कको निरुत्साहनका बावजुद पनि बैङ्कहरूले स्थायी तरलता सुविधा अझ बढाएका छन्। राष्ट्र बैङ्कले तोकेको बाध्यकारी नियमहरू पालना गर्न तथा तोकिएको सीमाहरू कायम राख्न बैङ्कहरूले दैनिक 1 खर्ब रुपियाँसम्म अल्पकालीन कर्जा स्थायी तरलता सुविधा लिन थालेका छन्। गत 28 चैतमा बैङ्कहरूले 1 खर्ब 99 अर्ब रुपियाँ कर्जा लिएका थिए। सोमबार मात्रै बैङ्कहरूले 62 अर्ब कर्जा लिएको राष्ट्र बैङ्कको तथ्याङ्कमा रहेको छ। बैङ्कहरूले नियमित स्रोतबाट पुँजी प्राप्त गर्न नसकेको अवस्थामा अल्पकालीन कर्जाको रूपमा स्थायी तरलता सुविधा लिने व्यवस्था छ। यसलाई बैङ्क दर समेत भनिने गरिन्छ। यस्तो कर्जाको म्याद 7 दिन तोकिएको हुन्छ, तर 7 दिनमा नवीकरण भने गर्न सकिन्छ। बैङ्कहरूले प्रत्येक 7 दिनमा नवीकरण गर्दै अल्पकालीन कर्जालाई दीर्घकालीन कर्जाका रूपमा उपयोग गर्न थालेपछि राष्ट्र बैङ्कले निरुत्साहन गर्ने नीति लिएको थियो। तर निश्चेप नबढेको तथा कर्जा समेत माग भइरहेको कारण तरलता सङ्कुचन भएपछि बैङ्कहरूले राष्ट्र बैङ्कको निरुत्साहनको नीति विपरीत स्थायी तरलता सुविधा अझ बढाएका छन्। अनुचित मुनाफा कमाउने लोभले ग्यास लुकाउने व्यवसायलाई सरकारले कारवाही थालेको छ। ग्यास लुकाएको पुष्टि भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आधा दर्जन बढी ग्यास पसललाई कारवाही गरेको छ। केही ग्यास पसलका सञ्चालकलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले बताउनु भएको छ। ग्यास लुकाएको सूचनाका आधारमा अनुगमन गर्दा ग्यास पसलहरू कारवाहीमा परिरहेका छन्। अनुगमनका क्रममा असहयोग गरेको कसुरमा पनि कारवाही परेका छन्। पौडेलले भन्नुभयो, कतिपय सूचना आयल निगमको अनुगमन गरेर पनि दिएको छ। शङ्खमल स्थित मङ्गल खाद्य एन्ड ग्यास स्टोरलाई मङ्गलबार 20,000 रुपियाँ जरिमाना गरिएको पौडेलले जानकारी गराउनु भएको छ। सरकारले नयाँ सहर घोषणा थालेको दशक नागिसके पनि अहिलेसम्म कुनै पनि सहरको काम पुरा हुन सकेको छैन। बजेट अभावमा सबै सहर अलपत्र बनेका छन्। नाली खन्ने, ढल राख्ने लगायतका काम छिटफुट भइरहे पनि पैसा नभएकै कारणले ठुला ठेक्का लाग्न सकेको छैन। सरकारले आर्थिक वर्ष 2067-68 मध्य पहाडी लोकमार्गमा पर्ने 10 नयाँ सहर छनौट गरी घोषणा अभियान थालेको थियो। पहिलो चरणमा घोषित सहरको काम अहिलेसम्म पनि सकिएको छैन। निजी क्षेत्रको छात्र संगठन नेपाल उद्योग वाणिज्य महासङ्घले उत्पादनमूलक उद्योगलाई 2%सम्म ब्याज दरमा ऋण दिन व्यवस्था गर्न सुझाव दिएको छ। आगामी आर्थिक वर्ष 2079-80 बजेटमा आउने मिति नजिकिँदै गर्दा महासङ्घले निर्यात उद्योगमा हुँदै आएको अघोषित लोड सेडिङ हटाउनसम्म नीतिमा बजेटमा सुझाव दिएको छ। महासङ्घले मङ्गलबार आयोजना गरेको पूर्व बजेट छलफलमा केही ती सुझावहरू अघि सारेको। उक्त अवसरमा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले राजस्व प्रणालीमा ठोस सुधार हुन जरुरी रहेको बताउनु भएको छ। वैशाख लागे पछिका नौ दिनमा वाणिज्य बैङ्कहरूको निक्षेप 22 अर्ब रुपियाँले घटेको छ। नेपाल बैङ्कर सङ्घका अनुसार चैत अन्तिममा 43.89 अर्ब रुपियाँ रहेको निक्षेप वैशाख 9 गतेसम्म घटेर 43.67 अर्ब रुपियाँ कायम भएको छ। वैशाख पहिलो साता 12 अर्ब निक्षेप घटेकोमा दोस्रो साता 10 अर्ब रुपियाँले घटेको थियो। चैत अन्तिम साता बैङ्कहरूको निक्षेप 55 अर्ब रुपियाँले बढेको थियो। यसै गरी चैत मसान्तको तुलनामा बैङ्कहरूको कर्जा लगानी पनि 3 अर्ब रुपियाँले घटेको छ। चैत अन्तिममा सातामा 20 अर्ब रुपियाँले बढेको 41.97 अर्ब रुपियाँ पुगेको बैङ्कहरूको कर्जा प्रभाव वैशाख 9 गतेसम्म 41.94 अर्ब रुपियाँले झरेको छ। वैशाख पहिलो साता 2 अर्ब र दोस्रो साता 1 अर्बले कर्जा घटेको सङ्घको तथ्याङ्कमा उल्लेख गरिएको छ। सेयर बजार घट्दो क्रमले मङ्गलबार पनि निरन्तरता पाएको छ। सो दिन नेप्से परिसूचक 15.02 अङ्कले घटेर 2370 बिन्दुमा आइपुगेको छ। साताको पहिलो दिन आइतबार उच्च अङ्कले बढे पनि 2 दिनमै 49.97 अङ्कले घट्न पुगेको हो। बजार घटेसँगै बजार कारोबार रकम पनि सुस्ताएको छ। अघिल्लो दिनभन्दा 1 करोड रुपियाँले कारोबार रकम घटेको छ। यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका 228 कम्पनीको 1.04 करोड 60 लाख रुपियाँको किनबेच भएको छ। र आजका लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिद दर 122.24 रुपियाँ, बिक्री दर 122.84 रुपियाँ, चिनियाँ युएन 1 को खरिद दर 18.68 रुपियाँ, बिक्री दर 18.76 रुपियाँ, संयुक्त अरब इमिरेट दिराम 1 को खरिद दर 33.28 रुपियाँ, बिक्री दर 33.44 रुपियाँ, र कुवेती दिनार 1 को खरिद दर 379.83 रुपियाँ, बिक्री दर 401.79 रुपियाँ रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी सम्यक नेपाललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।